सबभन्दा पहिला त किरण नेपालीजी, अब स्वागत छ एसपिएस रेडियोको यो नेपाली कार्यक्रममा। अब तपाईँ हालसालै पनि अब अस्ट्रेलियाबाट नेपाल फर्किनु भएको छ, अस्ट्रेलियामा अब सफल भ्रमण गरेर साङ्गीतिक यात्रा गरेर नेपाल फर्किनु भएको छ होइन। तर सबभन्दा पहिला त अब अलिकति आफ्नो बारेमा भन्नु पर्दाखेरि, अघि नै अब तपाईँले भनिहाल्नुभयो सारङ्गी बजाउनुहुन्छ भनेर होइन, सारङ्गीमा चाहिँ यो बजाउनलाई नै प्रोफेसनली नै बजाउन चाहिँ कहिलेदेखि सुरु गर्नुभएको?
प्रोफेसनली बजाउनु सुरु गरेको चाहिँ मैले 10 वर्ष जति भयो। हुन त अब मेरो पारिवारिक यो ब्याकग्राउन्डै सारङ्गी हो, मेरो बाजे बराजुहरूदेखि लिएर सबैजना। मेरो बाजे त अझै तपाईँको दरबारमा गाउनुहुन्थ्यो, महेन्द्रको पालामा दरबारमै उहाँहरूको लागि र राणा मन्त्रीजीहरूको लागि गाउनुहुन्थ्यो। त्यसपछि चाहिँ प्रजातन्त्र आएपछि त्यो क्रम रोकियो र बिस्तारै त्यो बुवाबाट बुवा बताइराख्नुहुन्थ्यो, मेरो दाई पनि प्रख्यात सारङ्गीबाट किसान नेपाली हुनुहुन्छ, र त्यसरी नै घरमै सारङ्गीको माहौल भएको भएर चाहिँ मैले चाहिँ अलिकति ढिला सुरु गरेँ, तर मैले प्रोफेसनली बजाउन सुरु गरेको चाहिँ 10 वर्ष भयो।
ए अब तपाईँले त अब केही हप्ता अगाडि मेलबर्नमा पनि अब बालबालिकाहरूलाई सारङ्गी बारे बुझाउने, सारङ्गी त्यो बजाएर सिकाउने पनि त्यो गर्नुभएको थियो, एउटा कार्यक्रममा सहभागी हुनुभएको थियो। तर सिकाउन चाहिँ तपाईँ कतिको संलग्न हुनुभएको छ त?
हामी यो जुन संस्था छ हाम्रो प्रोजेक्ट सारङ्गी, त्यहाँ चाहिँ हामीले एकदम एक्टिभली चाहिँ सिकाइरहेका छौँ। अझै त हामीले जस्तै महिलाहरूको लागि, विभिन्न वर्गहरूको लागि र साथसाथै बालबालिकाहरूको लागि त फ्री क्लासेसहरू पनि दिइरहेको छौँ होइन। सो यसरी सारङ्गीलाई धेरैमाझ पुर्याउन चाहिँ हामीले विभिन्न प्रोग्रामहरूदेखि लिएर गएर वर्कसपहरूदेखि लिएर र पब्लिक सोहरू गरेर चाहिँ यो पहिला सारङ्गीको बारेमा अवेरनेस नै क्रिएट गर्दैछौँ कि पहिला चाहिँ।
अब हजुर हजुर, अनि समय समयमा अब पहिला चाहिँ अब सारङ्गीप्रति अब मानिसहरूको अब नेपालीहरूकै अब रुचि घट्दै गएको, अथवा सारङ्गी बजाउने मानिसहरूको सङ्ख्या पनि घट्दै गएको भन्ने खालको भनाइहरू आउँदाखेरि, अहिले चाहिँ अब यो अब अघि तपाईँहरूले भनिहाल्नुभयो कुटुम्बमा अब विपुल छेत्रीमा पनि तपाईँ सहभागी, यो सारङ्गी बजाउन संलग्न हुनुभएको छ। यो आधुनिक यो गायक यो ब्यान्डहरूमा यसरी सारङ्गीले चाहिँ यस्तो स्थान पाउँदाखेरि भनौँ न, तपाईँहरूको अलिकति अब सारङ्गीप्रति रुचि यसले बढाउन मद्दत गरेको छ कि छैन, कस्तो छ?
यस्तो छ तपाईँको, अहिले हालसालै चाहिँ जुन सारङ्गीको प्रयोग भइरहेको छ र म्युजिक होल म्युजिक जेनेरेसन पनि पहिला चाहिँ धेरै पाश्चात्य सङ्गीततिर एकदमै आकर्षित थियो होइन। तपाईँ भन्नुहोस् न, एउटा समय रक म्युजिकको थियो, एउटा समय पप म्युजिकको थियो, त्यसपछि हिपहप आयो, र बिस्तारै मान्छेहरूलाई चाहिँ अहिले आफ्नै मौलिकतामा पनि धेरै नै इन्ट्रेस्ट आइरहेको छ। र त्यही भएर पनि यो नयाँ नयाँ पिँढीहरू जस्तो अहिले ब्यान्ड देख्नुभयो तपाईँले, विपुल छेत्री एन्ड ट्राभलिङ ब्यान्ड जस्तो भयो, कुटुम्ब, त्यस्तो ब्यान्डहरू धेरै नै आइरहेका छन्। सो यो लोक होल यो फोक म्युजिक नै बिस्तारै माथि माथि आउँदैछ है। त्यही भएर अहिले तपाईँ पनि अब विपुल छेत्री या ट्राभलिङ ब्यान्ड मात्र होइन, अहिले काठमाडौँमा तपाईँ धेरै ब्यान्ड देख्न सक्नुहुन्छ जहाँ चाहिँ सारङ्गी बज्छ, एउटा वेस्टर्न ब्यान्डले पनि सारङ्गी चाहिँ बजिरहेको हुन्छ।
अनि त्यसले चाहिँ के एन्करेज अवश्य पनि गरेको त होला नि होइन, अब नयाँ पिँढीहरूलाई सारङ्गी सिक्ने बारे?
हजुर, यो एकदमै इन्करेज गरेको छ। यो इन्करेजमेन्टमा चाहिँ म के भन्छु भने, तपाईँ जस्तै हामीले नयाँ नयाँ बच्चाहरू जसलाई पनि के बजाउँछ भन्दाखेरि गिटार बजाउँछु भन्छन् नि, किन भनेर हामी कहिले प्रश्न गरेनौँ क्या। किन भन्दाखेरि गिटार बजाउँदा उनीहरूले आफूलाई के इमेजिनेसन गर्छ भने, एउटा ठुलो स्टेज, ठुलो साउन्ड, ठुलो लाइट, एउटा रक स्टार जस्तो एउटा एटिट्युड हुन्छ नि, त्यो पर्सनालिटी, उनीहरूले त्यो भिजन गर्दो रहेछन् क्या, र त्यो उनीहरूको लागि एकदम कुल भयो नि त। त्यही कुरा हाम्रो मौलिक बाजा फर एक्जाम्पल सारङ्गीलाई जस्तै ठुल्ठुलो स्टेजमा बजाइयो होइन, जस्तै अस्ति मात्र हाम्रो वेम्बलीमा बजायौँ, त्यसको ठुलो स्टेज, ठुलो लाइट, ठुलो साउन्डमा त्यो प्रेजेन्टेसन त्यसै दिँदाखेरि त त्यो सबै तत्त्व हाम्रो सारङ्गीमा पनि रहेछ नि त, हाम्रो मौलिक बाजामा पनि रहेछ नि त। सो ती बाजा त हाम्रो पनि, हाम्रो बाजा पनि त कुल नै रहेछ नि त होइन। सो त्यसरी चाहिँ अब हामीले त्यो प्रेजेन्टेसन बनाएर चाहिँ हामीले अझ प्रोजेक्ट सारङ्गीको थिमै के राखेका छौँ भने, प्रोजेक्ट सारङ्गी लेट्स मेक सारङ्गी कुल अगेन के, किनभने कुल भयो भने त युवा पुस्ता त्यतिकै आकर्षित हुन्छ नि, बिकज दे वान्ट समथिङ न्यू।
हजुर,
त्यसरी चाहिँ हामीले रिले गरेर चाहिँ अलिकति अवेरनेसको काम र अझै मान्छेहरूलाई इन्ट्रेस्ट र मोटिभेट दिने काम चाहिँ गरिरहेको छौँ।
अब त्यही लेट्स मेक सारङ्गी कुल अगेन भन्ने अब एकदमै राम्रो थिम पनि छान्नु भएको छ। तर यो प्रोजेक्ट सारङ्गी बारे अलिकति कुरा गरौँ, यो खास आइडिया कसरी आयो, कसरी सुरु भयो, होइन यसबारे बताइदिनुहोस् न तपाईँलाई।
जब म सारङ्गी सुरु गर्थेँ, हामीलाई एउटा प्रोफेसनल सारङ्गी भेट्न नै एकदमै गाह्रो थियो कि, तपाईँको धेरै खोज्नुपर्ने, सारङ्गी बनाउने मान्छेहरू पनि एकदमै कम होइन, अनि त्यही भएर हामीले एउटा स्ट्यान्डर्ड सारङ्गी नै मेन्टेन गर्न सकेका थिएनौँ। अनि त्यसपछि मेरो दाइ हुनुहुन्थ्यो एकजना दिलबहादुर दाइ, उहाँले चाहिँ पहिला 20 वर्ष अगाडि यस्तो बनाउनु भएको रहेछ सारङ्गी। अनि मैले कुरा गर्दै गर्दा एकजना चाहिँ म पनि सारङ्गी बजाउँथेँ जस्तो कुरा गर्नुभयो कि बनाउँथेँ भन्नुभयो, अनि ल ट्राई गरौँ न त भनेर पहिला एउटा काठ ल्यायौँ हामीले अनि बनाउन सुरु गऱ्यौँ। एउटा सारङ्गी बन्यो, त्यसपछि मैले के विचार गरेँ भने अब त हामी नै बनाउन सक्दो रहेछौँ नि। विभिन्न रिसर्च गरेर चाहिँ पहिला सारङ्गीको स्ट्यान्डर्ड डेभलप गऱ्यौँ र घरमै एउटा फ्याक्ट्री सानो प्रोजेक्ट सारङ्गी उद्योग भनेर सुरु गऱ्यौँ। अनि त्यहाँबाट चाहिँ बिस्तारै हामीले प्रोफेसनल सारङ्गी बनाउन थाल्यौँ र एक दुईजना सिक्न चाहने मान्छेहरूलाई चाहिँ त्यो बाजा चाहिँ प्रोभाइड गर्न थाल्यौँ। बिस्तारै अलिअलि जमात बढिरहेको थियो, अनि त्यसपछि अनि अलिअलि सिक्न थालेँ। अनि मलाई चाहिँ के लाग्यो भने कतिजना रहेछ नि त सारङ्गी बजाउने, हामी मिलेर अलिकति नयाँ पद्धतिमा र अलिकति नयाँ को रहेछ भनेर यसो साथीभाइसँग कुरा गर्दाखेरि हामी 500 जना जस्तो भेट्यौँ भनौँ न, सिक्दै गरेको यताउति एउटा ग्यादरिङ गरौँ न भनेर गर्दाखेरि चाहिँ एकान विकान मैदान भनौँ न, मैले फेसबुकमा एउटा सानो इभेन्ट खोलेको थिएँ, त्यसमा चाहिँ तपाईँको लगभग 20 जना जस्तोले सर म पनि बजाउँछु हामी पनि बजाउँछु भन्ने जस्तो कुरा गरेँ कि। त्यो मैले एउटा सानो जमर्को भन्ने कार्यक्रम गरेँ र त्यहाँ चाहिँ तपाईँको त्यो दिन लगभग 25 जना चाहिँ सारङ्गी प्लेयर भेट्यौँ भन्दै अलिकति बजाउँदै गरेको। सो त्यहाँबाट चाहिँ हामीले एउटा प्रोजेक्ट सारङ्गी भनेर चाहिँ त्यहाँबाट सुरु गरेको, एउटा फ्याक्ट्रीबाट सुरु गऱ्यो र त्यहाँबाट बिस्तारै अगाडि बढ्दै गयो। अनि हामीले विभिन्न कार्यक्रमहरू गऱ्यौँ, जस्तै सारङ्गी भेला भनेर त्यो त्यो डिस्कसन प्रोग्राम र म्युजिक सेयरिङ प्रोग्राम, किनभने म्युजिक जति सेयर गऱ्यो जति बजायो त्यति सिकिन्छ बढ्छ भन्ने कन्सेप्टले चाहिँ यो सारङ्गी भेला सुरु गऱ्यौँ। त्यो त अहिले पनि गर्छौँ हामी,
अनि यसमा चाहिँ अहिले तपाईँहरूले के यो फन्ड रेजिङहरू गरेर पनि यो अब यो सारङ्गी बारे अझ हुन्छ नि मानिसहरूमा चिनाउन थप अभियानहरू पनि सञ्चालन गर्नुभएको छ अरे होइन अहिले?
हजुर, अहिले हामीले अब जमर्को भनेर चाहिँ अर्को नोभेम्बर 4 गर्दैछौँ होइन, त्यो चाहिँ पाटन म्युजियममा हुँदैछ। त्यहाँ चाहिँ यसपालि हामीले सारङ्गी मात्रै होइन अरू लोकबाजा पनि समेट्ने कति हुनसक्छ र पर्फर्मेन्स मात्रै गरेर भएन, अब वी अल्सो निड टु प्रिजर्भ द क्राफ्टमेनसिप, बनाउने मान्छे चाहिँ बिस्तारै हराउँदै गइरहेका छन्। सो सारङ्गीको मात्रै होइन अरू बाजाको यो क्राफ्टमेनसिपहरूलाई पनि अलिकति बढाउनुपर्छ, अलिकति प्रोत्साहन गर्नुपर्छ भनेर चाहिँ यसपालि हामीले टुङ्गा मेकिङदेखि लिएर सारङ्गी मेकिङ, साथसाथै मादल बनाउने, ढिनी बजाउने बनाउने को हुन्छ उनीहरूलाई पनि समेटेर यो बनाउने पद्धतिलाई पनि प्रमोट गर्ने र साथसाथै बजाउनेहरूलाई पनि प्रमोट गर्ने हिसाबले चाहिँ यो जमर्को 2 भनेर हामीले गर्दैछौँ। त्यसको लागि चाहिँ हामीले सानो फन्ड रेजिङ पब्लिकली सोसियल मिडियाबाट गर्दैछौँ, त्यति चाहिँ भइरहेको छ, अब सहयोगहरू आउँदैछ बिस्तारै र अझै पनि सहयोग हुन्छ भन्ने अपेक्षा चाहिँ छ।
अब यो यस्तो यस खालको प्रोजेक्ट गरेर भनौँ न तपाईँको अल्टिमेट लक्ष्य भन्नु पर्दाखेरि पनि अब के भयो भने चाहिँ म खुसी हुन्छु भन्ने खालको त्यस्तो केही तपाईँले लक्ष्य राख्नु भएको छ?
मेरो लक्ष्य चाहिँ हाम्रो लोकबाजा संसारभरि नै बजियोस्, किनभने हाम्रो लोकबाजा भनेको हाम्रो आफ्नो पहिचान हो। अहिले नेपाली दाजुभाइ दिदीबहिनीहरू नपुग्नु भएको ठाउँै छैन होला यो पृथ्वीमा, धेरै ठाउँमा पुग्नु भइसक्यो र सङ्गीत चाहिँ एउटा यस्तो माध्यम हो जसले हाम्रो एउटा पहिचान दर्शाउँछ भनौँ न, हाम्रो आइडेन्टिटी देखाउँछ। सो हाम्रो लोकबाजाहरू सबै नेपालीहरूले समस्त संसारमै बजेको चाहिँ मलाई हेर्न मन छ र त्यो एकैचोटि चाहिँ हुँदैन, बिस्तारै यस्तै यस्तै कार्यक्रमहरू यस्तै यस्तै स्टेप धेरैजनाले गर्दै जानुभयो भने चाहिँ अवश्य पनि यो पोसिबल छ। जस्तै अस्ट्रेलियामा पनि तपाईँको केही नभए पनि विभिन्न ठाउँबाट सारङ्गी बज्यो भने तपाईँको एउटा देशको पहिचान पनि त आउँछ त्यो म्युजिकको थ्रुबाट र त्यहाँको लोकल अस्ट्रेलियनहरूले पनि ए यो त नेपाली बाजा भनेर चिन्न सक्नुहुन्छ होला। तर अर्को एउटा विडम्बना के छ भने संसारभरि साउथ एसियन म्युजिक भन्यो भने कि त चाइनिज म्युजिक भन्छ कि त इन्डियन म्युजिक भन्छ होइन, सो त्यसलाई पनि अलिकति हाम्रो नेपाली म्युजिक पनि छ है भन्नलाई चाहिँ बाहिर बसेको मान्छेहरूले चाहिँ यस्तो बाजाहरू सिक्दिनु भएर र अलि यसलाई रिप्रेजेन्ट गरिदिनु भयो भने चाहिँ हाम्रो एउटा छुट्टै पहिचान छ सङ्गीतमा भनेर त्यही अवश्य पनि देखाउन सकिन्छ होला।